तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार नोभेम्बर 2, 2025। विषय अनन्त सजाय स्वर्ण पाठ युहन्ना। तर यदि हामी हाम्रा पापहरू स्वीकार गर्छौँ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरू अनि हामीले गरेको जम्मै गल्तीहरू क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ। उत्तरदायी पढाइ यसैया भजन संग्रह यर्मिया। यसैले तिमीहरूले परमप्रभुलाई खोज्नुपर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नुपर्छ उहाँ नजिक भएको बेला। दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नुपर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाड्नुपर्छ। तिनीहरू परमप्रभु कहाँ फेरि एकपल्ट आउनुपर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभु कहाँ आउनु पर्नेछ किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ। जहाँ पुत्रहरू छन् त्यहाँ विशाल सल्लाहका रुखहरू उम्रने छन्। वनमा र खारीमा हिना वृक्षहरू उम्रने छन्। ती कुराहरूले परमप्रभुको ख्याति बनाउनेछ। ती कुराहरूले परमप्रभुको शक्तिको प्रमाण गर्दछ। यो चिन्ह कहिले नाश हुने छैन। परमप्रभु अनुग्रही र करुणामय हुनुहुन्छ। परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ। परमप्रभुले सधैँ आलोचना गर्नुहुन्न। परमप्रभु सधैँ हामीसँग क्रोधित भएर बस्नुहुन्न। प्रारम्भबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नुहुन्छ। परमप्रभु भन्नुहुन्छ मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरे जुन सर्वदा रहिरहन्छ। यसर्थ मैले तिमीहरूलाई मेरो विश्वासयोग्यता कायम राखेको छु। पाठ सेरमन बाइबलबाट मत्ती। येशूले गालिलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभागारहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। मत्ती येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नुभयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो मत्ती यसैले जति बेला तिमी प्रार्थना गर्दछौ त्यस बेला यसरी प्रार्थना गर हे हाम्रा स्वर्गमा बस्नुहुने पिता हामी प्रार्थना गर्दछौँ तपाईँको नाउँ सधैँ पवित्र रहोस्। हामी प्रार्थना गर्दछौँ तपाईँको राज्य आवोस् अनि तपाईँको इच्छा स्वर्गमा जय यस पृथ्वीमा पुरा होस्। आज हामीलाई प्रत्येक दिन चाहिने भोजन दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर हामीलाई दुष्टबाट बचाउनुहोस्। समुएल साँझमा तिनी ओछ्यानबाट उठे र राजभवनको कौसीमा टहल्न थाले। त्यही समय दौतले गौसीबाट एउटी स्त्रीलाई नुहाउँदै गरेको देखे। तिनी साह्रै सुन्दरी थिइन्। त्यसै कारण दौतले तिनको विषयमा जानका निम्ति आफ्ना अधिकारीहरू पठाए। एकजना अधिकारीले बुझेर खबर दिए, त्यो स्त्री एलियामको छोरी र हित्तीका उरियाहकी पत्नी बेत्सेबा हुन्। दौदले उसका दूतहरूलाई त्यो स्त्री बोलाउन पठाए। जब ती स्त्री आइन्, दौदले तिनीसँग सहवास गरे। तिनको मासिक धर्मको समय शेष भयो। तब तिनी गइहालिन् र बेत्सेबा गर्भवती भइन्। तिनले दौदलाई म गर्भवती भयो भनेर खबर पठाइन्। दौदले युवाब कहाँ खबर पठाए, हित्तीका उरियालाई म कहाँ पठाउनु। यसैले युवाबले उरियालाई दौद कहाँ पठाए। अर्को बिहान दौदले युवाबलाई पत्र लेखे। दौदले उरियालाई नै पत्र थमाए। पत्रमा दौदले लेखेका थिए, उरियालाई जहाँ घमासन युद्ध हुन्छ त्यही पठाउनु, एक्लो छोडिदिनु अनि युद्धमा नै मरोस्। बेत्सेबाले आफ्ना पति उरियाह मरेको थाहा पाउँछिन्। आफ्ना लोग्नेको निम्त रोइकराएका छिन्। तिनले शोकाको अवस्था पार गरेपछि दौदले नोकरलाई बोलाउन पठाउँछन्। तिनी दौदकी पत्नी बन्छिन् र दौदको छोरा जन्माउँछिन्। तर परमप्रभुलाई दौदको कुकर्म ठिक लागेको थिएन। समुएल परमप्रभुले नातानलाई दाउद कहाँ पठाउनु भयो। नातान दाउद कहाँ गए। नातानले भने, एउटा सहरमा दुईजना मानिसहरू थिए, एकजना धनी अर्को एकजना गरिब। त्यस धनी मानिसका धेरै भेडा र पशुहरू थिए, तर त्यस गरिब मानिसको एउटा किनेको भेडाको सानो पाठी बाहेक केही थिएन। त्यस गरिब मानिसले त्यो पाठीलाई फुमाउँथ्यो। पाठी बिस्तारै ठुलो हुँदै गयो। त्यस गरिब मानिसले बाघबाट पाठी खान्थ्यो र पियाउँथ्यो। पाठी त्यस गरिबको छातीमा सुत्थ्यो। यहाँसम्म पाठी त्यस गरिबको छोरी समान थियो। तब एकजना यात्री धनी मानिसलाई भेट्न आए। धनी मानिसहरूले यात्रीलाई भोजन गराउन चाहन्थे, तर आफ्ना भेडा अथवा पशुहरू मारेर खुवाउन चाहँदैन थिए। यसैले धनी मानिसले त्यस गरिब मानिसको भेडाको पाठी ल्याएर यात्रीलाई खुवाए। धनी मानिसको अत्याचारमा साह्रै रिसाएर तिनले नातानलाई भने, परमप्रभुको कसम जसले त्यसो गर्यो त्यो मर्छ नै। उसले बेडाको पाठीको दामको चार बोबर दाम तिर्नुपर्छ, कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरै गर्यो। तब नातानले दाउदलाई भने, त्यो धनी मानिस तिमी नै हो। परमप्रभु इसरायलका परमेश्वर भन्नुहुन्छ, मैले तिमीलाई इसरायलको राजाको रूपमा छाने, सौलबाट तिमीलाई बचाए। तब दाउदले नातानलाई भने, मैले परमप्रभुको विरुद्धमा पाप गरे। नातानले दौदलाई भने, तिमीले यत्रो ठुलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्, तिमी मर्ने छैनौ। दौद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो त्यसलाई साह्रै बिमारी बनाइदिनु भयो। तर दौदले नोकरहरूले काने खुसी गरेको थाहा पाए। तब दौदले शिशु मरेको अन्दाज गरे। दौदले भने, जबसम्म शिशु जीवित रह्यो मैले केही खाइन, र यो मात्र रहे कारण मैले सोचे, कसलाई थाहा छ, हुन सक्छ परमप्रभु मेरो निम्ति दुखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नुहुन्छ। त्यसपछि दौदले आफ्नी पत्नी बेत्सेबालाई सान्त्वना दिए। तिनले पत्नीसँग शारीरिक सम्बन्ध पनि स्थापित गरे। बेत्सेबा फेरि गर्भवती हुन्, अर्को छोरा जन्माइन्। दौदले छोराको नाउँ सुलेमान राखे। परमप्रभुले सुलेमानलाई प्रेम गर्नुभयो। भजन संग्रह। हे परमेश्वर, म तर्फ कृपालु हुनुहोस्, किनभने तपाईँको दयालु कृपा दृष्टिले तपाईँको महान अनुग्रहले मेरा सारा पापहरू मेटाइदिनुहोस्। परमेश्वर मेरो दोष धोएर मेटाइदिनुहोस्, मेरा पापहरू धोइ पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्। म जान्दछु मैले पाप गरे, म सधैँ ती पापहरू देख्दछु। हे परमेश्वर, जुन तपाईँले गल्ती भन्नुभयो मैले त्यही कुरा गरे। परमेश्वर, तपाईँको विरुद्धमा मात्र मैले पाप गरे, म ती गल्तीहरू स्वीकार गर्दछु ताकि मानिसहरूले जानुन् म गलत छु र तपाईँ साँचो हुनुहुन्छ। तपाईँको निर्णयहरू निष्कपट छन्। पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन् अनि म पापमा नै जन्मेको थिएँ। हे परमेश्वर, तपाईँले मलाई साँचो रूपमा विश्वासी भएको देख्न चाहनुहुन्छ, यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हालिदिनुहोस्। विधिपूर्वक हिसाब झारले मस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म म हियाउ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्, मलाई खुसी पार्नुहोस्, बताउनुहोस् फेरि खुसी कसरी हुनु। तपाईँले दुलो पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्। मेरो पापहरू तपाईँ नहेर्नुहोस्, ती सबै मेटिदिनुहोस्। हे परमेश्वर, शुद्ध हृदय पवित्र सृजना गरिदिनुहोस्, मेरो आत्मा फेरि एकपल्ट बलियो पारिदिनुहोस्, मलाई नठेल्नुहोस् अनि मदेखि तपाईँको पवित्र आत्मा टाढा नलै जानुहोस्। तपाईँको सहयोगले मलाई खुसी पार्दछ, मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्। मेरो आत्मा बलियो पारिदिनुहोस् र तपाईँको आज्ञा पालन गर्न तयार होस्। मेरो विरोधमा तिनीहरूले गल्ती कुराहरू गरे म क्षमा दिनेछु अनि अब उपरान्त म तिनका पापहरूको याद राख्ने छैन। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य क्रिमको डिजाइन पापीलाई सुधार गर्नु हो। हामी पापको विनाशमा परमेश्वरको पाप क्षमा र दुष्टलाई अवास्तविक रूपमा बाहिर निकाल्ने आध्यात्मिक बुझाइलाई स्वीकार गर्छौ, तर पापमा विश्वास रहन्जेलसम्म बन्धित हुन्छ। दोषी अन्तस्वरणको सञ्चय प्रभावहरू सहनुभन्दा पृथ्वीमा भएका हरेक विपत्तिको सामना गर्नु राम्रो थियो। यदि पश्चात्तापी नश्वर मनमा दुष्टता समाप्त भइसकेको छ जबकि यसको प्रभाव अझै पनि व्यक्तिमा रहन्छ भने परमेश्वरको व्यवस्था पूरा भएपछि र सुधारले अपराधलाई रद्द गर्दा तपाईँ यो विकार हटाउन सक्नुहुन्छ। स्वस्थ पापी भनेको कठोर पापी हो। पश्चात्ताप र पीडाको हरेक पीडा, सुधारको हरेक प्रयास, हरेक असल विचार र कार्यले हामीलाई यसुको पापको प्रायश्चित बुझ्न र यसको प्रभावकारितामा सहयोग गर्न मद्दत गर्नेछ। तर यदि पापीले प्रार्थना र पश्चात्ताप गरिरहन्छ, पाप गर्छ र पछुताउँछ भने प्रायश्चितमा उसको थोरै मात्र भाग हुन्छ परमेश्वरसँगको एकतामा, किनभने उसको हृदयलाई सुधार गर्ने र मानिसलाई बुद्धिको इच्छा गर्न सक्षम बनाउने व्यावहारिक पश्चात्तापको अभाव हुन्छ, जो मानिसहरूले कम्तीमा आंशिक रूपमा हाम्रा गुरुको शिक्षा र अभ्यासको ईश्वरीय सिद्धान्त प्रदर्शन गर्न सक्दैनन्। तिनीहरूको परमेश्वरमा कुनै भाग हुँदैन। यदि उहाँको अनाज्ञाकारितामा बाँचिरहेका छौँ भने हामीले कुनै सुरक्षा महसुस गर्नु हुँदैन, यद्यपि परमेश्वर असल हुनुहुन्छ। पश्चाताप, आध्यात्मिक बक्तिस्मा र पुनर्जन्म मार्फत नसुरहरूले आफ्नो भौतिक विश्वास र झुटा व्यक्तित्वलाई त्याग्छन्। यो केवल समयको प्रश्न हो जब तिनीहरू सबैले मलाई परमेश्वरलाई चिन्नेछन्। तिनीहरू मध्ये सानोदेखि ठुलोसम्म पदार्थको दावीलाई अस्वीकार गर्नु आत्माको आनन्द, मानव स्वतन्त्रता र शरीरमाथि अन्तिम विजयतर्फ एक ठुलो कदम हो। स्वर्ग जाने एउटा मात्र बाटो छ। सद्भाव र ईश्वरीय विज्ञानमा ख्रिस्टले हामीलाई यो बाटो देखाउनुहुन्छ। यो भनेको असल ईश्वर र उहाँको प्रतिबिम्ब बाहेक अरू कुनै वास्तविकता नजान्नु, जीवनको बारेमा अरू कुनै चेतना नहुनु र इन्द्रियहरूको तथाकथित पीडा र आनन्द भन्दा माथि उठ्नु हो। आत्मा प्रेम ठोस शरीर भन्दा बढी अपारदर्शी हुन्छ। धैर्यवान परमेश्वरको आज्ञाकारितामा हामी प्रेमको विश्वव्यापी विलायक सङ्घ गल्तीको अटल आत्म इच्छा, आत्म औचित्य र आत्म प्रेम विघटन गर्न परिश्रम गरौँ। जुन आध्यात्मिकता विरुद्ध युद्ध गर्दछ र पाप र मृत्युको नियम हो। क्रिस्चियन विज्ञानले मानिसलाई प्रवृत्तिहरूमा निपुण हुन आज्ञा दिन्छ, दयाले घृणालाई नियन्त्रित राख्न, पवित्रताले वासनालाई जित्न, दानले बदला लिन र इमानदारीले छललाई जित्न। यदि तपाईँ स्वास्थ्य, खुसी र सफलताको विरुद्धमा षड्यन्त्रकारीहरूको सेनालाई कदर गर्नुहुन्न भने यी त्रुटिहरूलाई तिनीहरूको प्रारम्भिक चरणमा नै निसाच्नुहोस्। तिनीहरूले तपाईँलाई त्रुटिको विरुद्ध सत्यको मध्यस्थकर्ता न्यायाधीश कहाँ सुम्पनेछन्। न्यायाधीशले तपाईँलाई न्यायको लागि सुम्पनेछन् र नैतिक कानुनको सजाय नश्वर मन र शरीरमा कार्यान्वयन गरिनेछ। अन्तिम पैसा तिर्न नसकेसम्म दुवैलाई दबाइनेछ। जबसम्म तपाईँले परमेश्वरसँग आफ्नो खाता सन्तुलित गर्नुहुन्न, मानिसले जे रोक्छ त्यसैको कटनी पनि गर्नेछ। असल मानिसले अन्तत पापको डरलाई जित्न सक्छ। यो पापको आवश्यकता हो। आफैलाई नष्ट गर्न अमर मानिसले परमेश्वरको सरकार राम्रो प्रदर्शन गर्दछ जसमा पाप गर्ने शक्ति छैन। विज्ञानद्वारा वास्तविक मानिसलाई आफ्नो सृष्टिकर्तासँग जोडिएको हुनाले नश्वरहरूले पापबाट फर्केर फ्रिस्ट वास्तविक मानिस र परमेश्वरसँग उनको सम्बन्धलाई खोज्न र ईश्वरीय पुत्रत्वलाई चिन्नको लागि मात्र नश्वर स्वार्थलाई बिर्सनु पर्छ। शरीरमाथि आत्माको शक्ति प्रमाणित गर्न मानव मन र शरीरमा यसको प्रभाव रोग निको पार्ने र पापलाई नष्ट गर्ने सत्यता प्रकट हुन्छ भनेर देखाउनको लागि ख्रिस्ट सत्य येशु मार्फत प्रदर्शन गरिएको थियो। कि जीवन सत्य र प्रेमले मृत्यु त्रुटि र घृणा उत्पन्न गर्छ। कि सृष्टिकर्ताले आफ्नै सृष्टिको निन्दा गर्नुहुन्छ। के ईश्वरीय व्यवस्थाको अचूक सिद्धान्त परिवर्तन हुन्छ वा पश्चाताप गर्छ। यो त्यस्तो हुन सक्दैन। गलत कामको लागि दुःख भनेको सुधारको दिशामा एउटा कदम मात्र हो र सबैभन्दा सजिलो कदम हो। बुद्धिले चाहिने अर्को र महान कदम भनेको हाम्रो इमानदारीको परीक्षण हो, अर्थात् सुधार। यस उद्देश्यका लागि हामी परिस्थितिको तनावमा छौँ। प्रलोभनले हामीलाई अपराध दोहोर्याउन लगाउँछ र गरेको कामको बदलामा दुःख आउँछ। न्यायको व्यवस्थामा कुनै छुट छैन र हामीले सबैभन्दा ठुलो रकम तिर्नै पर्छ भन्ने कुरा थाहा नपाएसम्म यो सधैँ रहनेछ। ईश्वरीय प्रेमले मानिसलाई सच्याउँछ र शासन गर्छ। मानिसहरूले क्षमा गर्न सक्छन् तर यो ईश्वरीय सिद्धान्तले मात्र पापीलाई सुधार गर्छ। पापको परिणामस्वरूप दुःख निम्त्याउनु पापलाई नष्ट गर्ने माध्यम हो। पापमा हुने हरेक कथित आनन्दले यसको बराबर पीडा भन्दा बढी प्रदान गर्नेछ। जबसम्म भौतिक जीवन र पापमा विश्वास नष्ट हुँदैन, स्वर्गमा पुग्न अस्तित्वको सद्भाव, हामीले अस्तित्वको दिव्य सिद्धान्त बुझ्नुपर्छ। परमेश्वर प्रेम हुनुहुन्छ, यो भन्दा बढी हामी माग्न सक्दैनौ। हामी माथि हेर्न सक्दैनौ, हामी टाढा जान सक्दैनौ। परमेश्वरले आफ्नो दया खोजेको वा नचाहेको अनुसार पाप क्षमा गर्नुहुन्छ वा दण्ड दिनुहुन्छ भनेर मान्नु प्रेमलाई गलत बुझ्नु र प्रार्थनालाई गलत कामको लागि सुरक्षा बल बनाउनु हो। सामान्य न्यायमा हामीले स्वीकार गर्नुपर्छ कि परमेश्वरले मानिसलाई त्यो काम गरेकोमा दण्ड दिनुहुने छैन जुन उहाँले मानिसलाई गर्न सक्षम बनाउनु भयो र सुरुदेखि नै थाहा थियो कि मानिसले गर्नेछ। परमेश्वर दुष्टता हेर्नुभन्दा शुद्ध आँखा भएका हुनुहुन्छ। हाम्रा पिता माता परमेश्वर सर्व सुसङ्गत आदरणीय, तपाईँको राज्य आएको छ, तपाईँ सदा उपस्थित हुनुहुन्छ। हामीलाई जान्न सक्षम बनाउनुहोस्, जस्तै स्वर्गमा त्यस्तै पृथ्वीमा ईश्वर सर्वशक्तिमान सर्वोच्च हुनुहुन्छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना, प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम, न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व, परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता, यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।